यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। बारा निर्वाचन क्षेत्र नम्बर दुईबाट जनता समाजवादी पार्टीका उम्मेद्वार उपेन्द्र यादव विजयी हुनुभएको छ। यादव 28,414 मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेद्वार शिवचन्द्र कुशुवाले 23,334 मत प्राप्त गर्नुभयो। यादव 5,080 मत अन्तरमा विजयी हुनुभएको हो। उपनिर्वाचनमा नेकपा एमालेका पुरूषोत्तम पौडेलले 10,216 मत प्राप्त गर्नुभयो। 1,05,248 मतदाता बारा निर्वाचन क्षेत्र नम्बर दुईमा 69,107 मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो। नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको 24 स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज विशेष कार्यक्रम आयोजना गरेको छ। मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको सानिपामा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले अधिकारीको शालिगमा माल्यार्पण गर्नुभयो। कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी नेतृत्वको सरकारले शुरू गरेको ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफै बनाऊ लगायतका लोकप्रिय कार्यक्रम आज सबैको साझा कार्यक्रमका रूपमा स्थापित भएको बताउनुभयो। 2056 साल वैशाख 13 गते चुनाव प्रचार प्रसारका क्रममा उहाँको निधन भएको थियो। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा दिउँसो 2 बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ। आजको बैठकबाट संसदीय समितिको काम कार्यवाही शुरू हुनेछ। जस अनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ। बैठकमा प्रतिनिधि सभा नियमावली 2079 नियम 180 अनुसार विशेष समिति गठन गर्नका लागि माननीय ईश्वरी देवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरबारमा आज शिष्टाचार भेट गर्नुभएको छ। भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ। सभामुख घिमिरेले नेपाल र क्युवा बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 48 वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभएको छ। राजदूत एलेजान्ड्रोले क्युबाको संसदमा पहिलो पटक क्युबा नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अमेरिकाले 2 वर्ष अघि क्युबामाथि लगाएको आर्थिक नाकाबन्दी विरूद्ध नेपाल उभिएको स्मरण गर्दै नेपालको समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो। बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण 5 पुल अधूरै छन्। लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन्। लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेका निर्माण भइरहेका 7 पुलमध्ये 5 काम अधूरै रहेको सड़क पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर ललित बहादुर न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार निर्माण सम्पन्न हुन नसकेका 5 पुलमध्ये गाल्भा सिद्धार्थ दर्शन जेबीले ठेक्का पाएका 3 र अञ्जना यादव जेबीले ठेक्का पाएका 2 पुल अझै अधूरै छन्। सरकारले 2079 चैत्र 16 गते गरेको निर्णय बमोजिम स्थानीय तहबाट श्रम स्वीकृत दिने व्यवस्थालाई मुरङको मिक्लाजुङ गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ। वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ। यसका लागि अब विराटनगर र काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ मध्याह बजेको समाचार। अब अन्तर्राष्ट्रिय प्रसंग। अफगानिस्तानको सत्तारूढ तालिबान समूहले सन् 2021 काबुलमा भएको बम विस्फोटनको मुख्य योजनाकारको हत्या गरेको अमेरिकी अधिकारीले जनाएका छन्। इस्लामिक स्टेट आईएस अतिवादी समूहले सन् 2021 अगस्त महिनामा गरेको विस्फोटनमा 170 जना सर्वसाधारण र 13 जना अमेरिकी सैनिकको मृत्यु भएको थियो। उक्त आईएस नेतालाई तालिबानले केही साता अगाडि मारे पनि समाचार भर्खरै बाहिर आएको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। र सिंगापुरमा लागू औषध तस्करी गरेको आरोप पुष्टि भएपछि एक व्यक्तिलाई आज मृत्युदण्ड दिइएको छ। 46 वर्षीय टंगा राजु सुपियाको परिवार कार्यकर्ता र संयुक्त राष्ट्र संघबाट समेत क्षमा याचना गर्दै मृत्युदण्डको सजाय नदिन गरिएको आग्रहका बावजूद पनि चाङ्गे कारागारमा आज बिहान उनलाई फाँसी दिएको उनको परिवारले जनाएको छ। उनका कार्यकर्ताहरूले कमजोर प्रमाणका आधारमा पनि दोषी ठहरिएका सुपियालाई सीमित कानूनी पहुँचका कारण मृत्युदण्ड दिएको बताएका छन्। सिंगापुर लागू औषध अपराध विरूद्धको विश्वकै सबैभन्दा कड़ा कानूनी व्यवस्था भएको देश हो। रेडियो नेपालबाट मध्याह बाह्र बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन दिउँसो एक बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।